نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير سورة آل عمران آیت نمبر 23 سے 32 یعنی 32 آج کے سبق میں بہت ہی خوبصورت دعائیں بھی ہیں اور اللہ سبحانہ تعالیٰ کے ساتھ تعلق کو مضبوط کرنے والا میسج بھی ہے. پچھلے سبق کے ساتھ اگر ہم اس کو جوڑ لیں تو پچھلے سبق میں ہم نے کل بہت ہی خوبصورت طریقے سے یہ چیز دیکھی تھی کہ اللہ سبحانہ تعالیٰ ہم سب کو اپنی ہدایت کی فکر لگاتے ہیں. کہنا چاہیے کہ کل کا سبق ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب تھا. بیچ میں ان چیزوں کی بات ہوئی کہ جو چیزیں ہماری اس راستے میں رکاوٹ بنتی ہیں, پھر علم کی خوبی کی بات, اور آخر میں سب سے بڑی رکاوٹ اختلافات. آج کے اس سبق میں ہمیں دین داروں کے ذہن میں پیدا ہونے والے ایک گمان, اور وہ کیا کہ ہمیں سب معلوم ہے, ہم سب جانتے ہیں, ہمیں کسی سے کچھ پوچھنے یا سیکھنے کی ضرورت نہیں. اس سوچ کے ساتھ آج کا سبق شروع ہوگا. مدینہ میں رہنے والے یہود کے جو عالم تھے ان کی کچھ باتیں بیان کر کے ہمیں اس سبق میں سب سے بے نیاز کر کے ایک اللہ کا نیاز مند ہونا سکھایا جا رہا ہے. لینا ہے تو اسی سے لینا ہے, ملنا ہے تو اسی سے ملنا ہے, نہیں ملے گا تو اسی سے نہیں ملے گا. اور پھر اس میں اللہ تعالیٰ نے ہمیں نبی صلی اللہ علیہ وسلم کی اتباع کی دعوت بھی دی ہے. مختصر سا سبق ہے لیکن اللہ کرے کہ میرے آپ کے عمل میں آ جائے تو یقیناً یہ ہماری زندگیوں کے نقشے بدلنے کے لیے کافی ہے. آئیے شروع کرتے ہیں آیت نمبر 23 سے. بات ہے سوال سے شروع ہوتی. اعوذ باللہ من الشیطان الرجیم. الم تر الی الذین اوتوا نصیبا من الکتاب. کیا تم نے غور نہیں کیا ان لوگوں کی حالت پر جنہیں کتاب کا ایک حصہ دیا گیا, یعنی پوری کتاب نہیں دی گئی بلکہ ایک حصہ دیا گیا, یعنی پارٹ آف دا بک, یعنی یا تو کتاب پوری تھی اور انہوں نے اس کا ایک حصہ لے لیا, جیسے پیچھے پڑا فتومنون ببادل کتابی وتکفرون ببعض میں سورت بقرہ آیت 183 میں, یا پھر یہ ہے کہ ان کو اس وقت تک کی ہدایت جو تھی, جو اس وقت تک چیزیں مطلوب تھی وہ دی گئی. پھر ہوا کیا, یدعون الی کتاب اللہ. اب وہ بلائے جاتے ہیں اللہ کی کتاب. لکھیے گا ذرا, آپ کی ضمائر صحیح ہوں گی تو بات ٹھیک ہوگی. یہ جو پہلا لفظ ہے نا من الکتاب, اس کے نیچے کیرو لگائیے, یہ ہے تورات. یہود کو من الکتاب ملا تھا یعنی کتاب کا کچھ حصہ. مراد کیا ہے کہ اصل قرآن اللہ کی کتاب, اس کے نازل ہونے سے پہلے مختلف انبیاء علیہ السلام کو کتابوں کا وہ حصہ دیا گیا جو اس دور کے تقاضوں کے مطابق تھا. عقائد سارے پورے ہوتے تھے, یاد رکھیں شریعت میں فرق ہوتا تھا اور کچھ باریکیاں تھیں ایسی جن کی بعد میں ضرورت پڑتی تھی. لیکن اب یہ جو بات ہو رہی ہے نا کہ یدعون الی کتاب اللہ, اس کے نیچے لکھیے, اس کتاب اللہ کے نیچے قرآن. ان کو پہلے سے تورات دی گئی تھی لیکن اب ان کو قرآن کی دعوت دی جا رہی ہے. بات سمجھ آ رہا ہے؟ سمجھنا چاہتے ہیں تو اس کو ایسے سمجھ لیں کہ پہلے ان کو آئی فون 3 ملا, اب ان کو آئی فون 7 خریدنے کی رغبتیں دلائی جا رہی ہیں. کمپنیز یہی کرتی ہیں نا, پتہ ہے آپ کو. ان کا دل کرتا ہے کہ لیٹسٹ پروڈکٹ لو. اب یہ دنیا کے لوگ جو بھی کرتے ہیں ٹھیک ہے, اس میں نہ اچھا ہے نہ برا ہے, ان کو تو کرنا ہی ہے. اللہ سبحانہ تعالیٰ نے بھی یہاں دین داروں کو بتایا کہ اپنے پرانے 20 سال پہلے کے 25 سال پہلے کے علم پہ ہی اکتفا نہ کرو, تمہیں مزید سیکھنے کی ضرورت ہے. تم پڑھ کے حرفن مولا نہیں بن گئے, تم مفتی بن جاؤ لیکن پورے دین کو تم ایک نٹشل میں نہیں بن کر سکتے, بلکہ اب دوبارہ ایک نئے نبی کی صورت میں یدعون الی کتاب اللہ, اللہ کی کتاب یعنی قرآن کی طرف بلایا جا رہا تھا. کیوں سوال پیدا ہوتے, کیوں بھائی, جب ہے جو ہمارے پاس علم تھا مور علم کیوں لے, تورات ہے تو قرآن کیوں لے. فرمائے لیحکم بینہم, تاکہ وہ ان کے مابین فیصلہ کر دے. یہ کس بات کے فیصلے تھے لکھیں, یقین کریں یہ جو وقت ہے نا, اگر اس وقت آپ تیر کے نشانے پہ لگنے کی تراویت کے سکھ ہوئے ہو نا، تو میں کہہ سکتی ہوں یہاں سٹنے سے پہلے آپ کو آدھی سے زیادہ تفسیر زبانی یاد ہو چکی ہوگی. کیوں بلائیں؟ لیاحکم بینہم. تو لیاحکم بینہم کیا ہے؟ جو اضافے یا کمی بیشیاں انہوں نے تورات میں کی تھی، اب وہ قرآن کی روشنی میں چیک ہوں گی. بات سمجھ گئے؟ اسٹوڈینٹس ٹیسٹ دے دیتے ہیں، پھر جو مارکنگ کرتا ہے یا چیکنگ کرتا ہے وہ کیا کر رہا ہوتا ہے؟ لیاحکم بینہم. آپ نے کر دیا ٹیسٹ، اب اس میں آپ نے کتنے لفظ صحیح لکھے کتنے غلط لکھے، اگر سارے ٹھیک ہے تو آپ کو 25/25 نمبر دے، کچھ کم ہے چینج کر دے. یعنی اصل میں جو آپ سے کمی بیشیاں ہو گئی ہیں وہ دور کریں. تو یہاں لکھیے پھر، قرآن کا ایک کام یہ بھی ہے کہ پچھلی کتابوں کے اندر کی ہوئی تبدیلیاں یا تحریفات اس کو بھی قرآن نے کھول کے رکھ دیا. بات واضح؟ اور یہ کتنا بڑا کام ہے، آگے ہم پڑھیں گے. مہیمنن کے لفظ آتے ہیں سورت مائدہ میں قرآن کے لیے، کہ جیسے مرغی انڈوں کے اوپر بیٹھ کے ان کی حفاظت کرتی ہے یا جیسے چوزوں کی حفاظت کرتی ہے، اسی طرح یہ قرآن پچھلی کتابوں کا مہیمن ہے، پروٹیکٹر ہے. کوئی زبر زیر کسی نے اگر بدلی ہے تو اس کو چینج کیا جائے گا. ٹھیک ہے؟ اچھا جی، اب اتنی بات ساتھ چل رہے ہیں آپ. پہلے اہل تورات تھے، قرآن کی دعوت دی گئی، تاکہ آئیے اس قرآن کی روشنی میں اپنی تورات کی ٹھیک چیزوں کو لے لیں. یاد رکھیے، ایون آج تورات اور انجیل اس میں ہزاروں تبدیلیاں کیوں نہ ہو چکی ہوں، لیکن اللہ کے کلام کا ایک بیشتر حصہ اس میں آج بھی موجود ہے. تو اگر کہیں آپ کو کہیں بائبل دکھے تو آپ اس کی ڈس ریسپیکٹ نہیں کر سکتے، آپ غصے میں آ کے کہ اس کو جلا دو اس کو پھاڑ دو، نہیں، اس میں بس چینجز کر دی. سارا نکال دیتے تو تورات کیسے رہتی؟ مثلا اس کو نکال کے سائنس ڈال دیتے تو ساری سائنس بن جاتی، اس کو نکال کے سارا میوزک ڈال دیتے تو میوزک کی بک بن جاتی. تو اصل میں ہی تو نقل ہوتی. دیکھیے، کوئی مرچیں بیچ رہا ہے تو اس میں ایک کلو مرچوں میں وہ دو چٹانک سرخ اینٹے پیس کے ڈال دے تو بک جائیں گی، لیکن اگر وہ مرچوں کی جگہ ساری کی ساری سرخ اینٹے پیس دے تو نہیں چلیں گی نا. تو پچھلی کتابوں میں صحیح بات موجود ہے، پوری موجود ہے. جو ان سے نہیں میل کھاتی تھی اس کو انہوں نے نہیں چھیڑا، وہ بیوقوف تھوڑی ہے. چھیڑا کیا ہے؟ جو خواہشوں سے ٹکراتا تھا، جو اپنے عمل پہ چوٹ ڈالتا تھا اس کو نکالتے جاؤ. یعنی کہہ لیجئے کہ آج جو کام مسلمانوں میں سے کچھ لوگ عملی طور پہ کرتے ہیں، ان کے علماء نے وہ کام تحریری طور پہ بھی کر لیا. اور ممکن کیوں ہوا؟ کیونکہ اللہ نے پچھلی کتابوں کی زبر زیر کو محفوظ رکھنے کا وعدہ نہیں کیا تھا. بہرحال چلیے، اس دعوت کا رسپانس کیا دیا انہوں نے؟ کسی نے بلایا، انوائٹ کیا، کال کی، فلائر دیا، میسج کیا، پیار سے بات کی، کچھ کیا. یعنی آئیے، یدعون الی کتاب اللہ، اللہ کی کتاب ہے، اس کو لیجئے دیجئے. تو آگے سے رسپانس کیا ملا؟ ثم یتولی فریقکم، پھر ان میں سے ایک گروہ منہ پھیر لیتا ہے، پیٹھ ہی پھیر لی. ولی یولی، آپ کو بتایا ہوا کہ پیٹھ پھیرنا. ایک فرقہ تو پیٹ پھیرتا ہے، وہم موریدون، اور کچھ تو منہ پھیرتے ہیں، اعراض کرتے ہیں. واللہ میں کیا ہے؟ پوری اپ ڈاؤن بیک. جیسے پہلے بھی بتاتی ہوں کہ میں آپ سے منہ ہٹا کر وائٹ بورڈ کی طرف کر لوں، یہ جاتا واللہ. اور موریدون کیا ہے؟ کہ میں اپنا فیس سیدھا آپ کی طرف کرنے کے بجائے یوں کر لوں، کچن کی طرف دیکھنے لگ جاؤں، کینٹین کی طرف دیکھوں، تو دونوں ہی کام کیے. یعنی بہت سارے لوگوں نے اس دعوت کو قبول نہیں کیا. اتنا دن چل رہا ہے، بہت سارے لوگوں کو جب قرآن کی طرف یا اللہ کی کتاب کی طرف بلایا جاتا ہے تو وہ منہ بھی پھیر لیتے ہیں، پیٹ بھی پھیر لیتے ہیں. وجہ اب آپ خود سے پوچھئے، وائے، وٹ از دی ریزن؟ کیا ان کو ضرورت نہیں؟ کیا ان کو جنت نہیں چاہیے؟ کیا ان کو جہنم سے نہیں بچنا؟ کیا ان کو اللہ کا خوف نہیں ہے؟ کیا ان کو مرنا یاد نہیں؟ ہمارے دماغوں میں ایسی باتیں آتی ہیں نا. ایون اس آیت کو اگر آپ ہلکے رنگ میں آج کے مسلمانوں پہ رکھ لیں تو آپ کا کتنی دفعہ دل ٹوٹا ہوگا، آپ نے کتنے پیار سے کسی کو بلایا ہوگا وہ نہیں آیا، آپ نے کتنی محبت سے چاہ سے کسی کو انوائٹ کیا، کبھی دعوت کے بھی نام پہ، کبھی تکمیل کے نام پہ، کبھی کلاس کے نام پہ، وہ نہیں آیا. تو آپ کے دل میں گمان آنے لگتا ہے نا، کیوں؟ شاید میرے بلانے میں کمی ہے، شاید میں نے زیادہ ہی کچھ کہہ دیا، یا شاید کچھ میں نے سختی سے کہہ دیا، یا مجھے پیار سے اور کہنا تھا. اللہ کہتے ہیں نو، دا ریزن از ان دا نیکسٹ ورس. اگلی آیت میں جواب ہے ذالکا، یہ کیا؟ अब जालिका को पीछे से अगर आप एरोज ही डालते रहे ना तो काफी बातें समझ जाती। जालिका यानी यतवल्ला और मोहरदून, ये एरास या ये मुंह फेरना पीठ फेरना किस वजह से है? बियन्नहुम, ये है बा सबब कहते हैं इसको, बा सबबिया कहते हैं, 17 मानी होते हैं अरबी में बा के, सबब रीजन, व्हाट इज द रीजन व्हाई दे टर्निंग देयर बैक, बिकॉज बियन्नहुम ये वो हैं, कालू जो कहते हैं, लन तमस्सनन नारू हर किस नहीं छुएगी हमको आग। ये जो लन तमस्सन, आप देखिए सीन पे दो है ना, तो मस सीन सीन होता है ना, फिर उस पे एक सीन डल गई, तमस्सनन नार, नहीं वो छुएगी, नहीं छुएगी हमको आग, और अगर छू भी गई मुराद है कि हम जहन्नुम में डाल दिए भी गए तो ज्यादा दिन की बात नहीं है, इल्ला अय्यामम मादूदात मगर गिनती के चंद दिन। हमने क्या करना है अल किताब की दावत को कबूल करके, हमें तो सर्टिफिकेट मिला हुआ है किस बात का कि यू आर फायर प्रूफ, तुम्हें आग नहीं लग सकती, तुमने आग से बचने का अल्लाह ताला से एक सर्टिफिकेट ले लिया है, और असल में ये इनकी ढिटाई है। अल्लाह ताला यहां बताते हैं, ये बात अब सूरह बकरा में पढ़ चुके, मुझे तो उसे अगली भी आयत याद आ रही है कि जिसमें अल्लाह ताला ने कहा था तिल का अमानी हूं, याद रखिए ये ढिटाई का असल सबब होता है, मन घड़त ख्यालत, खुश फहमियों की जन्नत, हम नहीं जन्नत में जाएंगे तो और कौन जाएगा, वी आर चोजन पीपल, हम उम्मत मोहम्मदिया के लोग, हम उम्मत मुस्लिमा के लोग, हमारी सिफारिश होनी है, हमारे लिए तो अल्लाह के नबी ने क्या कुछ कर दिया। और आज सेम ये चीज आपको क्रिश्चियंस में दिखेगी हजरत ईसा के नाम पे, पार्डन, क्योंकि ईसा अलैहि सलाम ने हमारी जगह खुद को सूली पे चढ़ाया, आप जो मर्जी करो, लन तमस्सनन्नार, बिकॉज जीसस लव्स अस सो मच, तो फिर वो खुद सूली पे चले गए, क्रूसीफाई हो गए, तो हमें कहा कि अब तुम जो मर्जी मौजें करो। तो सदर ओबामा साहब कहते हैं कि जी मैं सूली पे चढ़ जाता हूं तो अमेरिका में रहने वाले सारे लोग रूल्स तोड़ें, तो अब अमेरिका वाले लोग सदर ओबामा से मोहब्बत करेंगे या मुल्क का निजाम बिगड़ जाएगा, बिगड़ जाएगा, चंद मन चले तो बड़े खुश होंगे जिनको अपनी जिंदगी ख्वाहिशों के मुताबिक गुजारनी है, लेकिन बाकी क्या कहेंगे, कहेंगे ये क्या जुल्म ढा दिया हमारे ऊपर, कोई रूल नहीं, कोई रेगुलेशन नहीं। तो अल्लाह ताला कहते हैं कि जब तुम देखो कि लोग किताब की दावत को संजीदा नहीं लेते तो पीछे जाके झांको, ये मेरे आपके लिए भी है, मत किसी के लिए फतवा दे क्या वजह है क्या नहीं, ये क्यों नहीं, इनको शौक नहीं, वजह होती है कोई बूटी रखी हुई अंदर, नकल का इंतजाम किया हुआ, पढ़ूं क्यों जब मुझे जो पेपर पहले ही किसी ने बता दिया, किसी से अंदर खाते मिलके मैंने पेपर के सवाल पूछ लिए तो मैं किताब क्यों खोलूं, मैं तो उस पेपर के अंदर आने वाले दो चार सवाल याद कर लूंगा। तो याद रखिए कि किताब खोले तो उसमें तो बहुत कुछ दिखता है, और सच है, जब वो अपनी तौरात खोलते थे तो उसके तो शायद शुरू के पेजेस पे लिखा था कि सूद हराम है, लेकिन ये सूद खोरी पे कमर बांधे बैठे थे, उसके हलाल को हलाल और उसके हराम को हराम नहीं समझते। अब जब किताब खोलेंगे तो इसका जवाब क्या देंगे, तो कहा किताब बंद, उसकी जगह मन घड़त अकीदे, लन तमस्सना नार इल्ला अय्यामा मादूदा, हमें तो जहन्नुम की आग छू ही नहीं सकती मगर गिनती के चंद दिन। तो जब अकीदा ही ये है तो फिर इंसान क्यों दुनिया का नुकसान बर्दाश्त करे, वो जिसको कहते हैं कि बाबर बैश कोश के आलम दोबारा नीस्त, के बाबर मौज कर लो दुनिया बार बार थोड़ी, हम भी कहते हैं बार बार थोड़ी आना दुनिया में, फिर तो हलाल से हराम से जायज से नाजायज से जैसे भी ऐशे दुनिया हासिल हो कर लीजिए। और याद रखिए ये अकीदा दर हकीकत ईमान बिल आखिरा की नफी है, पीछे बात हुई थी ना, ला तजी नफ्स न नफ्स इन शैया, असल में जब भी किसी कौम के अकीदे आखिरत में खराबियां आती है ना, वो मान लेते हैं कि हमने तो पास होना ही होना है, फर्स्ट भी आना है, हमारी बात हो गई है जी, हमने कह दिया जी, तो फिर कौन मेहनत करे। अल्लाह ताला कहते हैं वह गर्रहुम फी दीनियम, एक दूसरी चीज और धोखे में मुबतला कर दिया इनको, फी दीनिहिम इनके दीन के बारे में, किस चीज ने, मा कानू यफ्तरून, उन चीजों ने जो ये घड़ते थे। ये नुकसान होता है ऐसी बातों का, लोग कहते हैं हरज क्या, क्या हुआ अगर हम दाता हजवेरी के मजार पे एक दरवाजे से गुजर जाते हैं और खुद को बहिश्ती समझ लेते हैं, तो आपका क्या बिगड़ता है, क्या फर्क पड़ता है? तो होता यह है कि गर्रहुम फी दीनिहिम, फिर खुशफहमियां लग जाती हैं। देखिए ना, एक दरवाजे से गुजर के जो जन्नत मिल रही है, और साल में एक बार, उस वक्त पुलिस की डंडे सोटियों से बचते हुए भी लोग दरवाजे से गुजर जाते हैं, मान लीजिए। अब कौन सारा साल इबादत करे, कौन सूद से रुके, कौन शराब से रुके? वो कहेंगे अगले साल फिर हम उसी दरवाजे में से गुजर जाएंगे। तो ये जो शॉर्टकट्स होते हैं ना, याद रखिए, ये बंदे को गलत फहमियों में डाल देते हैं जिंदगी में। याद रखें ये बात, आप और मैं भी, जन्नत का कोई शॉर्टकट नहीं है सिवाय एक शॉर्टकट के। इमेजिन करें ना, आपको मुझे जन्नत में पहुंचना है। अब रास्ते बड़े लंबे हैं, हदीस में आता है हुफ्फतिल जन्नत बिल मकारिह, जन्नत नफ्स पे बोझ पड़ने वाली चीजों से ढांक दी गई, मकरूह से मकारे, नापसंदीदा अनवांटेड थिंग्स से घेर दी गई। एक शॉर्टकट रास्ता है, आप गाड़ी चला रहे हैं, आपको यहां से द्रवन जाना है, एक आपका रूट जो है वो आपको दिखाता है, 1 घंटे की आपकी ड्राइविंग है। लेकिन आप कहते हैं कोई शॉर्टेस्ट रूट भी है, तो शॉर्टेस्ट खोलेंगे तो वो तो 20 मिनट का दिखाता है, पर एक शर्त है, ये 20 मिनट का रास्ता या शॉर्टकट जहन्नुम के ऊपर से गुजरता है। जैसे आज कोई कहे कि हम समंदर के अंदर से डूब के चले जाओ तो फिर द्रमन जल्दी पहुंच जाओगे, कोई जाना चाहेगा ऐसे शॉर्टकट से? हम तो कहते लंबा रास्ता ले लो लेकिन खुला लो। आपको पता है जो शॉर्टेस्ट रूट दिखाए जाते हैं ना जीपीएस में, वो अवॉइड किए जाते हैं मोस्टली, क्योंकि उनमें रश होता है, छोटी रोड्स होती हैं, अंदर अंदर गलियों से जाना है। लॉन्गेस्ट रूट लेंगे 20 किलोमीटर ज्यादा है, बट आप 10 मिनट 15 मिनट पहले पहुंच जाते हैं क्योंकि आपकी गाड़ी तेज, आप रुकती नहीं है। तो याद रखिए, रुक रुक के नेकियां करना, छोटी छोटी नेकियां करना, ये शॉर्टेस्ट रास्ता जन्नत का। पहुंचेंगे जरूर आप, पर लुढ़कते पुड़कते पहुंचेंगे। और जन्नत के हाईवे पे भागना, फिर अल्लाह अल्लाह की तरफ दौड़ लगाना, बगैर किसी रोक रुकावट के नेकियां करते ही जाना, ये आपको जन्नत में जल्दी पहुंचाएगा। एक और रुकावट भी है जन्नत में जाने की, दुनिया की कसरत। हिसाब किताब तुलवा रहे हैं, चीजों में लगे हुए, लाइनों में लगे हुए, अभी एक बक्सा नहीं खुला, अब दूसरा खुल गया, अब उसकी स्कैनिंग, अब उसकी, और गरीब गुरबा आपने फरमाए 500 साल पहले जन्नत में पहुंच जाएंगे अमीर लोगों की निस्बत। सबसे पहले गरीब जाएंगे, वो तो कहेंगे खाली हैंड थे, हैंड फ्री थे, हमें तो फास्ट ट्रैक से गुजरना था, हमारे पास तो कोई थिंग्स टू डिक्लेयर ही नहीं है, हमें तो कहीं कोई कस्टम नहीं लगवाना, कोई ड्यूटी नहीं पे करनी, हम तो सीधा जाने वाले हैं। ये बात समझाने के लिए आप अगले हिस्से में देखिए, फकैफा इज़ा जमानाहुम, फिर किस तरह होगा। अब अपने आप को ले जाइए मैदाने हिशर में, क्योंकि जब दीन की खुशफहमियां आई और उनके अकीदा आखरत की खराबियां पता चली और उनके मन घड़त अकायद का पता चल गया, तो अल्लाह ताला कहते हैं लाओ दिखाओ, है तो रात तुम्हारे पास, कोई इंजील की कोई आयत खोल के दिखा दो, हमें तो नहीं कोई दिखती। तो फिर याद रखो जरा अपना इंजाम, क्या आयत 25, फिर किस तरह होगा, फिर क्या हाल होगा। अभी मैं लफ्ज़ी वज़ाहत बाद में करूंगी, मैं सिर्फ आपको इस मजमून की खूबसूरती में लेके जाना चाह रही हूँ। कैसे मोतियों के दानों की तरह या तस्वीर के दानों की तरह आयतें जुड़ी होती हैं। अल्लाह ताला कह रहे हैं आज युदाउ नैला किताब इल्ला की दावत नहीं कबूल कर रहे, खुशफहमियां हैं इस बारे की कि लंत मसनन्ना, और उसकी वजह क्या है कि गर्रा हम फी दीनिहिम। तो आओ जरा क्यामत का मंजर आज अपनी आंखों से देख लो, जैसे कभी ख्वाब में बंदा कोई मंजर देख लेता है ना आने वाले वक्त से पहले ही वो। तो अल्लाह कहते वहां जाके तो तुम पलटोगे नहीं, पलट सकोगे भी नहीं, तो आओ तुम्हें आज ही बताऊं, जरा तसव्वुर की आंख से अपने आप को ले जाओ, लिख लें आयत 25, तसव्वुर की निगाह से मैदान हशर में ले जाया जा रहा है, जहां में तसव्वुर की निगाह से दिखाया जा रहा है वहां का एक मंजर। फकैफा, हाय अफसोस, फा कैसे होगा, हाउ विल इट, इज़ा जमानाहुम, जब हम जमा करेंगे इनको, किनको, ये सारों को जो किताबुल्लाह से ये तवल्ला और मोरे दून थे, क्या करेंगे हम इनके साथ उस दिन में, लियाओ मिल्ला रही बफी, जिसमें कोई शक नहीं, 1% शक भी ना करना कि ये टेस्ट कैंसिल हो जाएगा, ये इम्तिहान आएगा नहीं, और लेना कोई नहीं, पेपर चेक कोई नहीं होने, यानी ला रईब, देयर इज नो डाउट। शुरू में क्या पढ़ा था, जालिकल किताबु ला रईब, आपको तो रैप शक का बहुत यानी आखिरी दर्जा है, छोटा सा भी शक ना करना। तो यहां भी कहा जो इस किताब में शक नहीं है ना, वो इस क़यामत के बारे में भी शक नहीं है। कभी बैठा ना इंसान तो उसका दिमाग घूमने लगता है। मेरे साथ भी ऐसा होता है, मैं सोचती हूँ पढ़ने पढ़ाने बताने लिखने के बावजूद बंदा ऐसे ख्याल दिमाग में आ जाते हैं, तो जो बेचारे मानते ही नहीं इस्लाम को या जो किताब से जुड़ते ही नहीं, वो तो फिर कह सकते हैं कोई नहीं आनी कयामत, ऐसे ही बैठे बैठे ख्याल आ जाएगा शायद अल्लाह ऐसे सबको माफ कर दे, कोई नहीं आनी कयामत, पता नहीं क्या। यानी एक वसवसा सा आता है गुमान में कि नहीं बस देखना सबके साथ एक ही मामला हो जाना है, लेकिन अल्लाह कहता है ला रही बाफी, कोई शक नहीं। आज बड़ी बड़ी बातें करते हैं, जुबान खोलते हैं, हम उनको ऐसे दिन में दाखिल करेंगे जिसके आने में जरा शक नहीं। तो हाल क्या होगा उस दिन हर एक का, वफियत कुल्लु नफ्सिन मा कसबत, और हर जान को पूरा पूरा दे दिया जाएगा जो कुछ उसने कमाई की होगी, और हर जान को पूरा पूरा देके वफी वफा पूरा, अल्लाह कभी एक पाई आनी इंची कम नहीं करेगा, सब कुछ दे देगा। कुल्लू, कुल की जरूरत ही कोई नहीं थी, क्योंकि नफ्सन जो है वो वैसे ही नकर है, उसमें हर खास और आम आ रहा है, कुल लगा के सब कुछ कह दिया, हर छोटा बड़ा मोमिन काफिर मुशरिक मवाहिद लंबा पतला गोरा अगला पिछला अफ्रीकी अमरीकी दुनिया का हर नफ्स पूरा पूरा पाएगा माँ का सबत जो उसने कमाई की होगी। अपनी कमाइयों को बंदा खुद देख ले, वहुम ला युज़लमून, और इन पर कोई ज्यादती नहीं होगी। ज्यादती कैसे नहीं होगी, ये जुल्म नहीं होगा कि इन्होंने किया नहीं तो इन पर डाल दिया, या इन्होंने बहुत कुछ किया तो आज गायब हो गया। देखिए जुल्म तो दो ही तरह का होता है ना, जो कुछ करे और उसको ना मिले एंड पे, या दूसरा कुछ ना करे तो उसको सब कुछ मिल जाए, कोई भी ज्यादती ना होगी। अब यहां देखिए इन तीन आयतों में अल्लाह ने हमें उस रवैये की याद दिहानी कराई जिसके बाद एक बड़ी खूबसूरत दुआ आने वाली है। आप कह लीजिए कि सूरत आले इमरान में आने वाली दुआओं में से सबसे खूबसूरत दुआ, और मैं अगर कहूँ ना तो ये सूरत बकरा की सिमिलैरिटीज जो हम नोट कर रहे हैं ना, तो उधर अगर अल्लाह ला इलाहा इल्ला हुवल हय्युल कय्यूम है ना, तो आयतुल कुर्सी के वजन की ये मुझे तो लगती है, वल्लाहु आलम। दुआ पे बाद में जाएंगे, पहले इस आयत में से कुछ चीजों को हम देखेंगे। अब देखिए कि जब हमने ये सारा पढ़ा और हमने इसको सोचा, तो हमें फिक्र किसकी लगनी चाहिए, उलमा यहूद की? अपनी फिक्र लगनी चाहिए। मेरा क्या मामला है, क्या अल्लाह ने मुझे किताब दी? पहली बात, अब मैं पूरी आयतों को गो थ्रू करना चाहूंगी आपके साथ। लफ्ज अलम तारा है, आ कहते हैं सवाल को, लम किसको कहते हैं? नहीं को, तो अलम कट्ठा आ गया, तो आ जो होते हैं ना क्वेश्चनिंग आंसर, तो हमने भी पढ़ा था, या तो ये सवाल के लिए आता है या हरफे निदा के लिए आता है। जैसे हम इंग्लिश में कहते हैं ना ओ फुलान, या अगर हम वाज लोग बड़ी टिपिकल उर्दू या पंजाबी में कहते हैं अबे बात सुन, अबे इधर आ, पंजाबी में कहते हैं ओए इधर आ, ओए कहते हैं। इसी तरह अरब लोग भी या अब्दुल्ला, तो ये जो आ है ना ये निदा भी है, पुकार भी है, किसी बात के पूछने के लिए आता है या किसी को पुकारने के लिए भी आता है। अब यहां अलम तारा में क्या कहा जा रहा है, डांट तौबीह के लिए आता है, ऐसा सवाल जिसमें डांट का मफहूम हो। क्या अलम तारा, क्या नहीं तुमको देखा? और ताज्जुब के लिए भी आता है जब इसमें ये लम साथ लग जाता है, हैरत है तुम्हारे हाल पे, क्या हो गया तुम्हें, तुम अपने आप को क्या समझते हो। फिर दूसरी बात आप देखिए कि इला इल्लज़ीन उतू नसीबन, उतू तो है जमा, ये मजहूल है ना आता युति से, इससे क्या पता चलता है कि किताब का जो भी हिस्सा मिलता है ना वो बंदे को अल्लाह के हुक्म से ही मिलता है। ये नोट कीजिएगा, उतू दिया गया, कुछ हिस्सा, नसब का जो लफ्ज आया ना हिस्से के लिए आता है। आपको पता है कि अरबी जुबान में हिस्से के लिए 7 मुख्तलिफ लफ्ज हैं, 7 डिफरेंट वर्ड्स, मसलन जुज, कुरान को कहते हैं ना पहला जुज दूसरा जुज, किसी चीज का कोई एक हिस्सा या टुकड़ा। इसी तरह जुल्फ भी कहते हैं कुरान में, आप पढ़ेंगे जुल्फम मिनल लैल, रात के इब्तदाई हिस्से को जुल्फ कहते हैं। इसी तरह हज़्ज़िन आता है, खैर और फजल और माल का हिस्सा। फिर खलाक आता है, खुल्क से अखलाक के जरिए जो आप हिस्सा ले लेते हैं ना, बाज लोग कहते हैं ना जुबान शीरी मुल गिरी, तो जो इखलाक की वजह से नेमत मिल जाती है ना, उसको खलाक कहते हैं। यहां है नसीब, नसब से है वो हिस्सा जो मुकर्रर हो, थोड़ा हो या ज्यादा। अब इससे जरा आप और मैं अपने नसीब को देखें। नसब का लफ्जी माना होता है किसी चीज को खड़ा करना। कभी आपने ये बात सुनी कि झंडा नसब किया गया, झंडा गाड़ दिए। अब झंडा जब सीधा खड़ा करते हैं तो कैसा होता है, ये हाथ को देखें, सीधा स्ट्रेट हमवार। मेरा आपका नसीब भी यूं खड़ा है। आज यहां से आपको नसीब की बारीकियां समझ आएंगी। नसीब, नुसुब, नसीबा, अनसाब, ये सारे इसी के लफ्ज हैं। इनमें कहीं ना कहीं गाड़ने वाली एक चीज होती है। इंसान के नसीब को अगर आप कहें ना, तो वो यूं खड़ा है, न टेढ़ा। हम कहते हैं ना बुरा नसीब, नसीब कभी बुरा नहीं होता। अच्छा नसीब नहीं, ये सीधा होता है। सीधे में क्या होता है, बैलेंस। मैं जैसा डिजर्व करती थी, अल्लाह ने बिल्कुल वैसा ही मेरे साथ किया। रिवायत में आता है ना कि कुछ लोगों के दीन को अल्लाह बचा लेता है उनको कम माल देकर, क्योंकि अगर ज्यादा माल दे देना तो हिदायत से दूर हो जाएंगे, थोड़े दिले आप कपड़ों से बाहर होने लगते हैं। छोटी सी खुशी नहीं बर्दाश्त होती, बड़ी खुशी अल्लाह उनको क्यों दे, वो तो फट जाएंगे। इसी तरह कुछ लोगों को अल्लाह ज्यादा देता है माल, कम देना तो वो दीन से निकल जाएंगे, ना शुक्रे हो जाएंगे या वो बेसब्रे हो जाएंगे। तो नसीब क्या है, बिल्कुल पूरा। इसी से लफ्ज़ फिर नुसुब भी है, थकन को कहते हैं। फिर किफल एक हिस्सा होता है, अच्छे या बुरे काम के बदले में जो हिस्सा मिलता है। फिर बाज लफ्ज हम बोलते हैं, बाज किसी कुल का कोई हिस्सा। तो यहां नसीब से क्या मुराद है, नसीब मिनल किताब, किताब का एक हिस्सा, यानी तौरात और इंजील की तरफ जो इशारा था। अभी से एक बात के अंदर आप और मैं अपने लिए देखें कि क्या हमें भी किताब मिली। जैसे अभी देखें ना, आज हम कहां पहुंच गए माशाल्लाह। सूरत आले इमरान की आयत 24-25 पढ़ ली हमने, 286 आयतें हमने सूरत बकरा की पढ़ी, 7 आयतें हमने सूरत फातिहा की पढ़ी। आप अपने से, मैं अपने आप से पूछूं, इस सारे में से मुझे कितना मिला। ये है वो तो नसीब मिनल किताब। लिख लीजिए, जिसका जितना आला नसीब होगा ना, उसको उतना ज्यादा मिला। और अल्लाह हम सब के नसीब आला ही रखे, अगर अभी तक हमारा अल्लाह के हुक्म से कुछ नहीं छूटा तो, और अल्लाह इसको आगे तक रखे। ये वो चीज है कि जो नसीब से मिलती है। और नोट कीजिए ना, अल्लाह ने यहां हिस्सा नसीब का लफ्ज डाल क्यों दिया, इसलिए कि ये एक इंसान की बहुत बड़ी खुशकिस्मती है कि अल्लाह ताला उसको दे। वहां यहूद थे, अहले मक्का थे, मदीना थे, मुझे आपको उससे कोई ज्यादा फर्क की जरूरत नहीं है। बस इतना याद रखिए कि नबी सल्लम मदीना के अंदर मौजूद थे, और ये अहले किताब मदीना के वो यहूद हैं जिनको इल्म भी था, लेकिन ये इस्लाम कबूल करने से महरूम रहे। वजह क्या थी, क्योंकि अल्लाह के नबी के खिलाफ साजिशों में मसरूफ रहे, हत्ता कि इनके कबीले को कत्ल और दूसरे को जिला वतन कर दिया। दूसरी बात इसे एक और पता चलती है कि जरूरी नहीं होता कि जिससे आप उम्मीद रखें वो ज्यादा अच्छा रिस्पॉन्स दे। आमतौर पे हम क्या सोचते हैं कि दीन की दावत दीनदार कबूल करेंगे, ऐसे ना आप अपनी 10 दोस्तों या अपने फैमिली के 10 लोगों में से सोचें, आप कहेंगे उनको बड़ा शौक है दीन का, वो नमाज भी पढ़ती है, तहज्जुद भी पढ़ती, फुला उनको कोई शौक नहीं। हम क्या सोचते हैं, हमारी दीन की दावत वो कबूल कर लेगा जो कि पहले से इंक्लाइंड है। सॉरी, यहूद मदीना ने इस बात को बदल दिया, जिनसे उम्मीद थी वो तो मुखालिफ बन गए, और लोकल छोटे सीधे साधे लोग नबी सल्लम के हाथ पर ईमान लाने लग गए। फिर एक और चीज इसमें छोटी सी हमें समझ आती है, और वो क्या है कि जन पिछली जो किताबें थी उनमें और कुरान में फर्क क्या है, और उनमें सिमिलैरिटीज के थोड़ा सा तकाबुल कर लेते हैं। पहली बात है, सब किताबें अल्लाह की तरफ से आई थी। दूसरी बात है कि कुरान की हिफाजत की जिम्मेदारी अल्लाह ने ली है, पिछली किताबों की नहीं ली थी। ये है बुनियादी फर्क। पिछली किताबों में इंसानी कलाम की आमेजिश हो गई, कुरान में नहीं हुई, और ये क्यामत तक अल्लाह का कानून रहेगा। और ये भी अल्लाह ताला की रहमत है, कैसा नहीं वरना पता नहीं आज के दौर में और क्या हो सकता है। फिर एक सवाल है कि कुरान की दावत को उन्होंने क्यों नहीं कबूल किया, इसलिए संजीदा नहीं लिया, देवर नॉन सीरियस पीपल। दूसरी वजह, खुद साख्ता अकीदों की वजह से जो बात अभी हो गई। फिर इसके बाद आप देखिए कि لوگ دیندار کی یا دائی کی بات کو سن کر کیا گمان کرنے لگتے ہیں کہ کتاب کی دعوت کو قبول کیا تو زندگی مشکل ہو جائے گی، کامیابی خطرے میں پڑ جائے گی. اللہ کی کتاب کی دعوت ہے کیا بائی دا وے؟ آپ کو کیا سمجھ آئی ہے ابھی یہ 3 سپاروں کے پڑھنے کے دوران کہ اللہ کی کتاب آپ کو مجھے کس چیز کی دعوت دیتی ہے؟ دیکھیں، مجھے تو ایک لفظ میں یہ پتا ہے کہ اللہ کی کتاب خوشی کی دعوت دیتی ہے، سکون، اطمینان، زندگی کے اندر ٹھہراؤ آنے لگتا ہے. ایسے لگتا ہے آپ ایک گہرا پانی بن گئے، ورنہ تو زندگی میں صرف ہلچل ہے، بکھلائے ہوئے پریشان لوگ ہیں. پھر آپ دیکھیے کہ ایک اور چیز بھی سمجھ آتی ہے کہ کتاب سے منہ موڑنا اور اس سے فیصلہ نہ لینا، اس میں فائدہ ہوا کہ نقصان؟ وقتی فائدہ، ابدی نقصان. کتاب کی دعوت کو چھٹلانے والا یہ سوچ رہا تھا کہ میں اپنا فائدہ کر رہا ہوں، لیکن وہ اپنا ہمیشہ کا نقصان کر رہا ہوتا. پھر اس کے بعد ایک اور بات ہے، اور وہ کیا ہے؟ مجھے آپ کو اپنے بارے میں چیک کرنا ہے کہ ہم تو کہیں کسی خوش فہمی میں تو نہیں مبتلا. کیا ہمارا تو نہیں یہ گمان کہ ہم جہنم میں نہیں جائیں گے؟ اور آپ پتہ کہ یہود کا عقیدہ کیا تھا؟ کہتے تھے ہم صرف 7 دن جہنم میں جائیں گے. ایام معدودات کیا تھے؟ 7 دن. کیوں؟ کہتے تھے ہفتے کے 7 دن ہے نا، تو ہر جمعے کی نافرمانیوں کے بدلے 1 جمعہ، ہر ہفتے کی نافرمانیوں کے دن 1 ہفتہ، اور ہر دن کے بدلے 7 ڈیز میں ہماری سزا معاف ہو جائے گی. بعض کہتے ہیں کہ پوری دنیا کی عمر 70,000 سال ہے، اور ہر 1,000 سال کے بدلے میں ہم 1 دن، تو پھر رہنا 7 ہی دن ہے. آج بھی یقین کریں، بعض من چلے کہتے ہیں کوئی بات نہیں، تھوڑا سا جھونکا لے بھی لیا، جانا تو پھر جنت میں ہی. وغرہم فی دینہم، یہ ہے افتراء پردازی، جھوٹ بات. ایسی چیزیں آج مسلمانوں نے بنا لی. مثلا ایک سوال لکھیے کہ آج مسلمانوں نے بھی کیسے خود ساختہ عقیدے بنائے ہوئے ہیں جن کا دین سے تعلق نہیں، تو بالکل بنائے ہوئے ہیں. مثلا زندگی دنیا کا نام ہے، اور دنیا کے ساتھ دین کا کیا تعلق جی، کہتے ہیں لوگ. پھر ایک اور نظریہ ہمارا، جی دین کے ساتھ دنیا بھی رکھو. اچھا، بعض کہتے ہیں جی یہ آپ کی روز مرہ کی زندگی اور ملنا جلنا کھانا پینا، اس میں بھلا دین کو لانے کی کیا ضرورت ہے؟ دین تو مسجد میں جانے کا نام ہے. ایک ہماری خوش فہمی کے ہر سال عمرہ کر لو، گناہ معاف ہو جائیں گے. حج کر کے آئے، سارے معاف ہو گئے. پھر ایک اور غلط فہمی آج کے دن میں بہت بڑی، بہت ہی بڑی ہے، کہتے ہیں آج کے دور میں دین پہ عمل نہیں ہو سکتا. یہ غرف ہی دینی میں کون کہتا ہے نہیں ہو سکتا عمل؟ کون کہتا ہے سود پہ عمل نہیں ہو سکتا، اور رشوت چھوڑی نہیں جا سکتی، اور نمازیں 5 مسجد میں نہیں پڑھی جا سکتی؟ سب کچھ ہو سکتا ہے. پھر ایک اور غلط فہمی ہے کہ دین پر عمل کیا تو دنیا چھٹ جائے گی. ایک اور غلط فہمی ہے جی، نماز روزہ حج زکات دو، بس آگے اپنا کام کرو، یہی کافی ہے، باقی معاملے زیادہ نہ باریکیوں میں جاؤ. ایک اور خوش فہمی ہے ہماری، کیا کہتے ہیں؟ اللہ تو بڑا آرام سے خوش ہو جاتا ہے، اور یہ جو مولوی ہے نا، یہ بڑی دین کو مشکل بنائے بیٹھے. اچھا، بعض کہتے ہیں عورت ہے نا، اپنے گھر اور بچوں کا خیال رکھے، بس یہی کافی ہے. اور عورت بیوی ہے جی، شوہر کو خوش کر دے، سیدھی جنت ہے. آپ نے کتنی معروف حدیث سنی ہوئی ہے نا کہ جو عورت اپنے شوہر کو خوش کر دے وہ جنت میں جائے گی، اور جو بھی طویل حدیث ہے، بالکل صحیح حدیث ہے، نماز روزہ کر لے حج تو وہ جائے گی. آپ مجھ سے یہ لوگ سوال پوچھتے ہیں، اس کا مطلب ہے کہ کچھ بھی نہیں باقی. تو میں اسے ایک جملے میں اس کا جواب دے دیتی ہوتی ہوں. آپ کو بھی بتا دوں، اگر کوئی کل آپ کے سامنے یہ بات رکھے کہ نماز روزہ حج اور شوہر کو خوش، کس شوہر کو خوش کرنا ہے؟ جس سے اللہ بھی خوش ہے، اور جو خود بھی اللہ کو خوش کر رہا ہے. بھائی سمجھ رہے ہیں نا، جو شوہر خود اللہ کو نہیں راضی کر رہا، یا جس سے اللہ راضی نہیں، آپ اس کو خوش کر کے کیا ہوگا؟ پھر بی بی آسیہ کی مثال لے لیں، فرعون کو خوش کرتی رہتی تو رب ابن لیندہ کا بیتن فل جنہ، یہ بات تو نہیں بنے گی نا. پھر اسی طرح آج کے دور میں ہمارا ایک اور دھوکہ ہے، کہتے ہیں جی اللہ غفور الرحیم ہے، بس دیکھنا اللہ نے جنت دی دینی، انشاءاللہ دینی، وہ ہے غفور الرحیم، پر کس کے لیے؟ اس کا جواب سورۃ الاعراف میں آپ پڑھیں گے، بری آیت ہے کہ اللہ کا رحم ان لوگوں پہ ہوتا ہے جو بہت سارے کام کرتے ہیں. اچھا، ایک اور خوش فہمی ہے، کہتے ہیں جی اخلاق اچھا رکھو. ہم کسی سے جھوٹ تو نہیں بولتے نا. ایک عورت تھی تو وہ بہت دکھی تھی، تو کہنے لگی باقاعدہ میرے میاں کا بزنس ہے. ایک تو نا انڈائریکٹ انٹرسٹ اور سود جو چل ہی رہا سوسائٹی میں، बकायदा इनका काम ही है बिजनेस, ये अपना पैसा लोगों को लोन पे देते हैं कर्जे पे और उस पे एक्स्ट्रा मनी खाते हैं। तो इन्होंने जब कभी बात की होगी तो जाके उनसे बात की तो कहने लगे मैं कुछ चोरी करता हूँ, मैं कुछ घर में जाके लोगों का डाका मार के लाता हूँ, खुद आके देते हैं मुझे, तो फिर मैं कैसे गुनाहगार हूँ। ये सारे खुशफहमियाँ हैं। अल्लाह कहते फकई फैजा जमाना हमली योम ला रही बफी, सोचो तो सही उस दिन होगा क्या। इसके बारे में एक शान नजूल में रिवायत आती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने परवरदिगार से दुआ फरमाई कि रूम और फारस की बादशाहत आपकी उम्मत को दी जाए। दुनिया के उस वक्त की सुपर पावर्स थी, तो उस पर अल्लाह ने यह आयत नाजिल फरमा दी कि फकई फजा जमाना हो। ये इब्ने अबी हातिम और की रिवायत हजरत कतादा से का दुनिया की बादशाहतों से क्या करना है। और हकीकत है कि इंसान जब आखिरत का तज़किरा पढ़ता है ना तो उसका दिल कांप जाता है, उसको पता चलता है ये बहुत बड़ा दिन होगा, इंसाफ का दिन होगा, अल्लाह सुबहाना ताला के सामने पेशी का दिन होगा, और उस दिन हर बंदे को अपनी कमाईयों का बदला मिलेगा। फिर पता चलेगा हमने क्या खोया और क्या पाया। ला रई बाफी, कोई शक ही नहीं। ये जो लफ्ज़ है ना वो वुफियत कुल्लु नफ्सिन, इसकी तफसीर में सईद बिन जुबैर कहते हैं कुल्लु नफ्सिन से मुराद नेक और फाजिर है, और माँ कसबत से मुराद अच्छा या बुरा काम है। थोड़ी सी देर अपने आप को उस जगह ले जाएं और दुआ करें कि अल्लाह तो हमारे मामले में खुशफहमी हमारी निकाल दे और हमें सही फहमियों पे ले आ। और एक और बात याद रखिएगा कि अल्लाह से उसका इंसाफ नहीं मांगना चाहिए, उसका रहम मांगना चाहिए। बाद लोग कहते हैं कर ले अल्लाह मेरा इंसाफ, मैं तैयार हूँ जी, ले ले अल्लाह हिसाब, बिल्कुल तैयार है। नाउज़ बिल्ला, मैं तो कोई नहीं तैयार हिसाब के लिए। आपके अल्लाह ताला हमारे पटारे ना खुलवाना, बस हमें इज्जत के साथ ही रुखसत कर दे इस दुनिया से तो वही काफी है।
أَلَمْ تَرَ إِلَى الَّذِينَ أُوتُوا نَصِيبًا مِنَ الْكِتَابِ يُدْعَوْنَ إِلَى كِتَابِ اللَّهِ لِيَحْكُمَ بَيْنَهُمْ ثُمَّ يَتَوَلَّى فَرِيقٌ مِّنْهُمْ وَهُمْ مُعْرِضُونَ ذلك بأنهم قالوا لن تمسنا النار إلا أياما معدودات وغرهم في دينهم ما كانوا يفترون فكيف إذا جمعناهم ليوم لا ريب فيه فكيف إذا جمعناهم ليوم لا ريب فيه ووفيت كل نفس ما كسبت وهم لا يظلمون.